अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
प्रतिनिधि र प्रदेश सभाका लागि महिला उम्मेद्वारी असाध्यै कम, कर्णालीमा शून्य, वाम गठबन्धनमा बागी उम्मेद्वारको बिगबिगी।
कोहलपुर र नेपालगञ्जको न्यू रोड फेरि कालो पत्रे गरिने, प्युठानमा सामान बोक्ने गाडीमा खचाखच यात्रा जोखिमपूर्ण।
बाँकेमा फौजी किराद्वारा धानमा क्षति, भारतीय केराको मारमा किसान, हिउँदे घाँसको बिउ वितरण भएन, पशुपालक किसान चिन्तित।
र जाजरकोटको भेरी नगरपालिकाद्वारा मनोमानी कर म्यादी भर्नाले दैलेखमा चहलपहल।
तिसा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी, तिहार तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि तिसाको हरेक 1,00,000 र सो भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीको सुरुमा प्रतिनिधि र प्रदेश सभाका लागि महिला उम्मेद्वारी असाध्यै कम, कर्णालीमा त शून्य, वाम गठबन्धनमा बागी उम्मेद्वारको बिगबिगी लगायतको खबरलाई पहिलो प्राथमिकतामा राखेका छौँ। प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेद्वारी निकै कम देखिएको छ। प्रतिनिधि सभातर्फ उम्मेद्वारी दिएका 320 जनामा 18 र प्रदेश सभातर्फका 482 उम्मेद्वारीमा 24 मात्रै महिला छन्। पहिलो चरणमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा गरी महिलाको उम्मेद्वारी 5% हाराहारीमा मात्रै परेको छ। सङ्घीय संसदमा 33% महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने संवैधानिक प्रावधानप्रति राजनीतिक दलहरू उदासीन देखिएका छन्। आजको कान्तिपुरमा राजेश मिश्रले खबर लेख्नु भएको छ भने यता प्रदेश नम्बर 6 कर्णालीमा महिला उम्मेद्वार शून्य, प्रदेश 6 7 जिल्लामा प्रतिनिधि तथा प्रदेश सभाका लागि आइतबार गरिएको मनोनयनमा 1 पनि महिला परेनन्। मुख्य प्रतिस्पर्धी वाम गठबन्धन र कङ्ग्रेस मात्र होइन, साना दल र बागी विद्रोहीबाट समेत महिलाको उम्मेद्वारी दर्ता भएन। त्यसले सङ्घ र प्रदेश सभाका प्रत्यक्षतर्फकामा 21 पद महिलाविहीन हुने पक्का भएको छ। भर्खरै सम्पन्न स्थानीय तह चुनावमा उपप्रमुख र वडा सदस्य उम्मेद्वार हुन महिलाको कमी भएन। अधिकांश उपमेयर र गाउँपालिका उपाध्यक्ष महिला नै छन्। तर प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि दलहरूले योग्य महिला उम्मेद्वार नभएकै व्यवहार देखाएको भन्दै चन्दननाथ नगरपालिका कि मेयरले चिन्ता व्यक्त गर्नुभएको खबर आजको कान्तिपुरमा जनक नेपालले लेख्नु भएको छ। 32 जिल्लामा उस्तै वाम र लोकतान्त्रिक गठबन्धन बनाएका मुख्य दलहरूले आइतबार 32 जिल्लामा गरेको मनोनयनमा महिलाको संख्या अति नै न्यून छ। आजको कान्तिपुरमा खबर छ।
यस्तै माओवादी केन्द्रका शक्तिशाली नेता शक्तिबहादुर बस्नेतले चुनावी यात्रामा एमालेका गोविन्द विक्रम शाह तगारो बन्नुभएको छ। जाजरकोटको प्रतिनिधि सभा सदस्यमा आइतबार वाम गठबन्धनका तर्फबाट बस्नेतले उम्मेद्वारी दिँदा शाह स्वतन्त्र हैसियतमा उम्मेद्वार बन्नुभयो। गठबन्धनकै प्रभावशाली नेताबाट बागी उम्मेद्वारी पर्ला भन्ने त उहाँ बस्नेतले सोच्नु भएको थिएन। माओवादी केन्द्रका एक जिल्ला स्तरीय नेता भन्छन्, तर उहाँले आफ्नै जिल्लामा असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आयो। वाम गठबन्धनले आकाङ्क्षीमा असन्तुष्टि समयमै व्यवस्थापन गर्न नसक्दा र स्थानीय तहको भावना विपरीत केन्द्रमा टिकट भागभण्डा हुँदा 6 प्रदेशमा गठबन्धनका उम्मेद्वारी विरुद्ध थुप्रै ठाउँमा बागी उठेका छन्। त्यस्तै 5 प्रदेश अन्तर्गत पर्ने पूर्वी रुकुमा प्रतिनिधि सभा र प्रदेश सभाका 3 क्षेत्र वाम गठबन्धनले माओवादी केन्द्रलाई दिएको छ। यद्यपि सोही क्षेत्रमा माओवादीबाटै बागी उम्मेद्वार खडा भएका छन्। त्यस्तै उदा धनगढीमा प्रदेश नम्बर 7 पहिलो चरणमा निर्वाचन हुने चार जिल्ला मध्ये बझाङमा एमालेको असन्तुष्टि पक्षले बागी उम्मेद्वार दर्ता गराएको छ। एक निर्वाचन क्षेत्र रहेको बझाङमा एमालेका जिल्ला कमिटिका सचिवालय सदस्य गोपाल बहादुर खड्काले प्रतिनिधि सभा सदस्यमा बागी उम्मेद्वार दिएका छन्। यस्तै गाउँपालिका संगठन कमिटी सदस्य शेरबहादुर बोहराले प्रदेश सभाका लागि निर्वाचन क्षेत्रमा बागी उम्मेद्वार दर्ता गराएका छन्। आजको नागरिकमा खबर प्रकाशित छ।
संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर 3 विजय भएका माओवादी नेता कृष्णबहादुर महारा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन्। रोल्पालाई आफ्नो सुरक्षित थलोका रूपमा बुझ्नुभएका उहाँ दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा एकबाट जित्नुभयो। पहिलो निर्वाचनमा दाङमा विजय महराको रोल्पा यात्रालाई नै उहाँ उति बेला दाङ निकै असुरक्षित महसुस गरेर पाखा लागेको भन्ने विश्लेषण गरिएको थियो। यसको कारण निर्वाचन जितेपछि उहाँ मतदातासँग निकट रहन नसकेको कारण भनेर चर्चा गरिएको थियो। तालमेलले महरा अन्यलमा आजको नागरिकमा खबर छ।
खाडलै खाडल र भुवाङ परेको कोहलपुर र नेपालगञ्जको न्यू रोड फेरि कालो पत्रक गरिने भएको छ। कोहलपुर नगर विकास समिति र नेपालगञ्ज नगर विकास समितिको लगानीमा न्यू रोड कालो पत्रका लागि करिब 50 करोड रुपियाँ विनियोजन भइसकेको छ। कोहलपुरको न्यू रोड र आसपासको सडक कालो पत्रे नालाका लागि 30 करोड 40 लाख रकम विनियोजन गरिएको छ। न्यू रोड सहित 14 सडक कालो पत्रे गरिनेछ, जसका लागि 14 टेन्डर दिने तयारी गरिएको छ। सो रकम न्यू रोड क्षेत्रको सडक नाला र कलभर्ट निर्माणमा खर्च हुने नगर विकास समितिका लेखा अधिकृत खुब बहादुर बस्नेतले बताउनु भयो। न्यू रोडको 30 मिटर सडकदेखि भित्री सडक 8 देखि 16 मिटरमा कालो पत्रे हुने उहाँले जानकारी दिनुभयो। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्याले लेख्नु भएको छ।
बाँकेको राप्ती सुनारी गाउँपालिकामा फौजी किराले पाकेको धानका बाला काटेर झारेपछि किसान कुचो लिएर बटुलिरहेका छन्। फौजी किराले आधाभन्दा बढी धान काटेर खेतभरी भएको छ। किसान झरेको धान बटुल्न दिनभर खेतमै हुन्छन्। किराले नकाटेको भए दाई गर्थ्यौँ, तर सबै धान भुइँमै झारेकाले बटुल्न दिनभरि खेतमै हुन्छौँ। पाकिसकेको धान किराले काट्दा पनि बढी नोक्सानी बेहोर्नु परेको छ। राप्ती सुनारी गाउँपालिका 3 नवलपुरका किसान रामकिशुन चौधरीले भन्नुभयो, किराका कारण पाकिसकेको धान खेतमै झरेको छ। जति बटुल्नु खोजे पनि सम्भव छैन। धान भुइँमा झरेकोले बिग्रिन थालेको छ। आजको कान्तिपुरमा खबर छ।
यस्तै भन्सार मूल्य कम देखाएर भारतीय केरा नेपालमा भित्र्याउँदा नेपाली केरा किसान विस्थापित हुने अवस्थामा पुगेका छन्। बिना निरोगी प्रमाणपत्र भित्रिने भारतीय अखाद्य केराले नेपाली केरा डुब्दै गएको नेपाली किसान बताउँछन्। यहाँ प्रति दर्जन 80 रुपियाँसम्म पर्ने केराको मूल्य भारतबाट ल्याउँदा भन्सारमा 10 रुपियाँ देखाएर ल्याउने गरिन्छ। भन्सार मूल्य कम देखाएर सीमापारीबाट आउने सस्तो मूल्यका केराले आफूहरूको व्यवसाय धरापमा परेको केरा किसान बताउँछन्। भारतीय केराले नेपाली केरा खेती धराशय बनाउन थालेपछि किसान मर्कामा परेका छन्। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्यालले लेख्नु भएको छ।
जिल्ला पशु सेवा कार्यालय बाँकीले विगतका वर्षमा वितरण गर्दै आएको हिउँदे घाँसको बिउ यो वर्ष अझै वितरण हुन सकेको छैन। धान काटे लगतै लगाउनु पर्ने घाँसको बिउ सम्बन्धित पशु सेवा कार्यालयका कर्मचारीले चासो नदिँदा किसानले बिउ पाउन सकेका छैनन्। बजेट जिल्लाबाट स्थानीय तहमा पठाइसकेकाले सम्पूर्ण सेवाका काम नगरपालिका र गाउँपालिकाबाटै हुने भएकाले जिल्लाले यो वर्ष घाँसको बिउ वितरण नगरेको जिल्ला पशु सेवा कार्यालय बाँकीका प्रमुख डाक्टर वेदबहादुर केसीले जानकारी दिनुभयो। सद्भावमा खगेन्द्र दाहालले लेख्नु भएको छ। पश्चिम डायरीमा विषयगत सेवा प्रवाहका लागि स्थानीय तहमा भएको तयारी।
कृषिले आफ्नो बजेट पनि त्यही पुर्याएछ, पशुले आफ्नो बजेट पनि त्यही पुर्याएछ, पालिकामा शिक्षाको बजेट पनि त्यही पुगेछ, कर्मचारी पनि पुग्ने अवस्थामा छन्।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
दशैं तिहार आयो सबैलाई, शुरू भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट।
ह्युन्डे फेस्टिभ डिलाइट 2074 यसपालिको दशैं तिहार ह्युन्डे फेस्टिभ डिलाइट योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क 1 वर्षको बिमा, स्क्रैच कार्ड मार्फत ₹1,00,000 नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत ह्युन्डे एलिट i20 एक थान र ह्युन्डे एक्सेन्ट एक थान। ह्युन्डे
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हात जोड्ने तथा नसा रोग एकुपंक्चर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी कुलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया पाइल्स प्रोस्टेट मृगौलाको पथरी थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ सम्पर्क डाक्टर केएन जोशी प्रमुख कन्सल्टेन्ट सर्जन गणेशमान चोक सुर्खेत रोड नेपालगञ्ज बाँके
सम्पर्क नम्बर 081520872 र 98580211872
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
स्थानीय तहको पुनर्संरचनासँगै शिक्षा स्वास्थ्य कृषि र प्राकृतिक प्रकोप व्यवस्थापनका बारेमा सेवाहरू गाउँपालिका तथा नगरपालिकाबाटै पाउने गरी अधिकार दिइएको छ विषयगत कार्यालयहरूले स्थानीय तहबाटै सेवा प्रवाह गर्नका लागि बजेट स्थानीय तहमै पठाएका छन् विषयगत सेवा प्रवाहका लागि अहिले स्थानीय तहमा भएका स्रोत साधन पर्याप्त छन् अथवा कस्तो अवस्था कस्तो छ अनि यो सेवा प्रवाहमा जिल्ला समन्वय समिति बाँकेको भूमिकाका विषयमा कुराकानी गर्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तव
छिटोभन्दा छिट्टै सबै कर्मचारी व्यवस्थित भएपछि हाम्रो विषयगत के सबै समस्याको समाधान तथा स्थानीय तहमा
यी विषयगत सेवाहरू प्रवाहका लागि अहिले स्थानीय तहमा भएका स्रोत साधनहरू पर्याप्त छन् कि छैनन्
हेर्नुहोस् अब स्रोत साधनको हकमा कुनै सानो गाउँपालिका छ कुनै ठुलो गाउँपालिका छ कसैको जनसङ्ख्या धेरै छ कसैको क्षेत्रफल बढी छ त्यसका अब हाम्रै जिल्लामा हेर्ने हो भने राप्ती सुनाई गाउँपालिका जुन छ त्यो यो जिल्लाको सबैभन्दा बढी क्षेत्रफल भएको गाउँपालिका हो अब जति समस्या त्यहाँ नरैनापुरमा हुन सक्छ त्योभन्दा बढी समस्या त्यहाँ राप्ती सुनारीमा हुन सक्छ त्यस कारण अहिलेको स्रोत साधन त्यो आखिर त्यसको क्षेत्रफल र त्यसको जनसङ्ख्याको आधारमै सरकारले विनियोजित गरेछ अब स्रोत साधनको कमी एकै थिए भने अहिले तुरन्तै त वास्तवमा कमीको कमी नै हो त्यसैमा पशु पनि होस् त्यसैमा ए टु जेड सारा कार्यालय एउटै बिल्डिङमा एउटा सेवाग्राही त्यसमा पसिसकेपछि त्यो आफ्नो सबै काम निप्टाएर मात्रै तलाओस् यो सरकारको अवधारणा हो तर अहिले सुरु भएको कारण त्यो भवनको डिजाइन मात्रै आएछ पैसा आए छैन पैसा आइसकेपछि त्यो भवन निर्माण हुँदा पनि समय लाग्छ औ त्यो भवन निर्माण भइसकेपछि त्यो वास्तवमा पुरा राम्रो ढङ्गले सेवा प्रवाह त्यो बेला लेखिन्छ
अहिले चाहिँ ती स्रोत साधनहरूको अवस्था कस्तो छ त अहिले
अब अहिले कृषिले आफ्नो बजेट पनि त्यहीँ पुर्याएछ पशुले आफ्नो बजेट पनि त्यहीँ पुर्याएछ पालिकामा शिक्षाको बजेट पनि त्यहीँ पुगेछ यसकारण जति विषयगत कार्यालयहरू छन् पब्लिकसँग सरोकार राख्ने त्यसको बजेट सोझै पालिकामा पुगेछ उनको कर्मचारी पनि पुग्ने अवस्थामा छन् हाम्रो जसरी अहिले यसै बाँकी जिल्लामा हेर्ने हो भने एउटा महानगरपालिका एउटा नगरपालिका र 6 गाउँपालिका छ तर अहिले कानुनको हिसाबले संविधानले या सरकारले दिएको म्यान्डेटको हिसाबले त असार मसान्तमा हाम्रो गाउँसभा नगरसभा भइसक्नु पर्ने तर त्यो बेलासम्म स्थानीय निकाय नै क्लियर थिए जसरी जिल्ला समन्वय समिति भइसकेपछि स्थानीय निकायले पूर्णता पाउँछ त हाम्रो यो जिल्ला समन्वय समितिको मैले पूर्णता पायो 26 असार मसान्तमा बजेट कसरी क्लियर गर्ने जब हामीले आफै पूर्णता पाएछौँ साउनमा त्यस कारण अब आउने वर्ष त्यति समस्या पनि हुँदैन, जसरी सरकारले उनको आफ्नो बजेटको 1/3 पहिलो किस्त सबैको खातामा पुर्याइसकेको छ, तर केही गाउँसभा नभएको कारण कतै कतै समस्या छ, कतै सुचारू भयो।
यो विषयगत सेवाहरू जस्तै कृषि, शिक्षा, स्वास्थ्य लगायतका सेवा स्थानीय तहमा हस्तान्तरण गरी स्थानीय तहबाट सञ्चालन गर्नका लागि जिल्ला समन्वय समितिले कसरी समन्वयकारी भूमिका खेलिरहेको छ?
अब यसमा जसरी जिल्ला समन्वय समिति पनि स्थानीय तह अन्तर्गत नै पर्ने संस्था हो, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र साथसाथै जिल्ला समन्वय समिति, यो सबै स्थानीय तह हो, तर त्यो पालिकाहरूलाई स्वायत्त बनाएछ। अब जिल्ला समन्वय समितिको काम त्यसै पालिका पालिकामा कुनै समस्या हुन्छ भने, पालिका र प्रदेशको बिचमा कुनै समस्या हुन्छ भने त्यसमा समन्वयकारी भूमिका निर्वाह गर्ने दायित्व हाम्रो जिल्ला समन्वय समितिको हो। अहिले यी विषयगत कार्यालय, यी विषयगत पब्लिक सरोकारका विषयमा, यी विषयगत कार्यालयहरू बारेमा जिल्ला समन्वय समितिले गर्ने भूमिका, जसरी हाम्रो यसै जिल्लामा, यस मात्रै होइन प्रत्येक राज्यभरिको 77 जिल्लामा जिल्ला प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटा कर्मचारी समायोजन समिति छ, केही न केही समय त्यसमा लाग्छ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तव र शम्भु थारू। अब अर्को सन्दर्भ, सामान बोक्ने पिकअप जीपले ग्रामीण सडक मा खचाखच यात्रु बोक्ने गरेका छन्। प्युठानको प्रमुख व्यापारिक केन्द्र बागदुला बजारबाट माझकोट हुँदै फोप्लीमा लागि छुट्ने पिकअप जिपले छतमा पनि यात्रु राखेर जोखिमपूर्ण यात्रा गर्दै आएका हुन्। कच्ची सडकमा क्षमताभन्दा 5-6 गुणा बढी यात्रु राखेर ओहोरदोहोर गर्दा पनि नियमनकारी निकायले चासो दिएको छैन। यस्ता गाडीले बागदुलाको उपल्लो बजार नजिकै यात्रु चढाउने गरेको पाइएको छ। कतिपय गाडी ट्राफिक प्रहरीलाई छलेर क्षमताभन्दा दोब्बर तेब्बर यात्रु राखेर गाउँतर्फ हुइकने गरेका छन्। यो प्युठानको खबर हो। आजको अन्नपूर्ण पोस्टमा केशर रोकाले लेख्नु भएको छ।
म्यादी प्रहरी भर्नाका कारण दैलेख सदरमुकाममा चहलपहल बढेको छ। आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना हुन 1766 आवेदन दिएका थिए। यसपटकको म्यादी भर्नामा पनि पुरानै अनुहार देखिएका छन्। जिल्ला प्रहरीले स्थानीय तह निर्वाचनमा भएकालाई प्राथमिकता दिने जनाएको छ। म्यादी भर्ना हुन गाउँ गाउँबाट आएका युवा युवती सदरमुकाममा जम्मा भएका छन्। स्थानीय तह निर्वाचनको तुलनामा यसपटक म्यादी भर्ना हुन आउनेको संख्या 3 गुणा बढेको प्रहरी नायब परीक्षक सरोज पौडेलले बताउनुभयो। आजको कान्तिपुरमा खबर छ।
जाजरकोट जिल्लाको भेरी नगरपालिकाले अस्वाभाविक रूपमा कर बढाएको प्रति स्थानीय बासिन्दाले चर्को असन्तुष्टि व्यक्त गरेका छन्। विभिन्न सिफारिस गर्दा लाग्ने दस्तुर र सम्पत्ति कर अस्वाभाविक रूपमा वृद्धि भएको छ। केही समय अघि सम्पन्न नगर परिषद बैठकले कार्यपालिका सदस्य गोपाल बटालाको अध्यक्षतामा एकीकृत कर निर्धारण समिति गठन गरेको थियो। समितिले पेश गरेको एकीकृत कर नगर कार्यपालिकाले पारित गरेपछि नगरवासी चर्को मूल्यको कर तिर्न बाध्य भएका हुन्। यसअघि 25 रुपियाँ लाग्ने विभिन्न सिफारिस दस्तुर वृद्धि गरेर 1,000 रुपियाँसम्म बनाइएको छ। त्यस्तै जग्गाको तिरो 50 रुपियाँ बुझाउँदै आएका स्थानीयले 81,000 रुपियाँ भन्दा बढी तिर्नुपर्ने भएको छ। आजको अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले लेख्नु भएको छ।
बर्खामा अवरुद्ध देही मान्डो सलेना सडक खण्डमा यातायात सञ्चालनपछि तल्लो सोराट क्षेत्रका बासिन्दालाई सदरमुकाम आउजाउ गर्न सहज भएको छ। यो बैतडीको खबर हो। तल्लो सोराट क्षेत्रका एउटा नगरपालिका र 2 गाउँपालिका जान स्थानीयले वैकल्पिक रूपमा देही मान्डो सुरकाल सडक प्रयोग गर्न थालेका छन्। सलेना जोड्ने सडकमा यातायात सञ्चालनमा आएपछि सोराट क्षेत्रबाट जिल्ला सदरमुकाम पुग्न आधा समय छोटिएको छ। ग्रामीण सडकले छोटियो दूरी शीर्षकमा आजको कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा देउसी भैलोको रकम सामाजिक काममा लगाउन नागरिक,
दुःख पाएको बाल बालिकाहरू, त्यस्तो पीडित भएका बुढाबुढीहरू, तिनीहरूलाई यसो सहयोग स्वरूप अलिकता केही मात्रामा हामीले त्यसलाई छुट्याएर त्यहाँ दिँदाखेरि उचित जस्तो लाग्छ मलाई त।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 0 81 0 11 5 28 0 12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियाकुमा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। तिहार सकिए लगतै देउसी भैलोबाट सङ्कलित रकम लिएर प्रायजसो वनभोज अथवा भ्रमणमा जानेहरू धेरै हुन्छन्। तर केही समूहहरूले सामाजिक कामका लागि भैलो ब्यानर सहित खेल्ने र सामाजिक काममा नै रकम खर्च गर्ने गरेको अवस्था पनि छ। यसैबीच साथी शम्भु थारूले देउसी भैलोबाट सङ्कलित रकम कसरी सदुपयोग गर्नुपर्ला भन्ने विषयमा नागरिक आवाज सङ्कलन गर्नुभएको छ।
धर्मदत्त सुवेदी, सामाजिक काममा जस्तो स्कुल स्वास्थ्य संस्था लगायत अनि बाल बालिकाहरूको चाहिँ पठन पाठनमा चाहिँ त्यसमा प्रयोग गर्ने, यही हो। थोरै रकम चाहिँ देउसी भैलो धेरै त चाहिँ हुँदैन, त्यो पनि त्यो सरसफाइले चाहिँ टोल बस्तीको सुधारको लागि केही न एउटा नमुनाको रूपमा प्रयोग गर्दा चाहिँ बेस हुन्छ।
चुडामणि शर्मा, जब यो दिपावलीमा जनसमूह भएर भैलो खेले पिकनिक खानी क्यारनी गरेको हुँदा अलिकति मलाई कस्तो असह्य लागेको छ, के गर्नुपर्छ, त्यसको सदुपयोग लाग्नुपर्छ। सामाजिक संस्था कुनै स्कुलमा कुनै बाटामा कुनै इनार पौवा इत्यादिमा लाउनु पर्छ भन्ने मेरो यही विचार छ।
शीला आचार्य, देउसी भैलो त अब साथीभाइ सबै मिलेर जम्मा भएर सब उठाएको रकमहरू गएर पिकनिक सिकनिक मनाउने, अलिकता केही भएको रकमहरू कुनै दुःख पाएको बाल बालिकाहरू त्यस्तो पीडित भएका बुढाबुढीहरू तिनीहरूलाई यसो सहयोग स्वरूप अलिकता केही मात्रामा हामीले त्यसलाई छुट्याएर त्यहाँ दिँदाखेरि उचित जस्तो लाग्छ मलाई त।
मेरो नाम वंशी देवर्मा हो। उठाएको रकम अकेले त उठाउनु भएको छैन, दुई चारजना मिलेर उठाइनु भयो कै होलन्, त्यसकारण त्यो रकम जस्तो आफ्नो गाउँ घरमा ह्यान्ड पाइप बाटो साटो नाली वाली या विद्यालयमा छात्रहरूको चाहिने कापी किताबको व्यवस्था गरिदिने यस्तो रकम खर्च गरे राम्रो हुन्छ।
टङ्गराज पौडेल, यो सामाजिक कार्यमा स्कुल भयो, असहाय बाल बालिका भए, बाली पीडित भयो, अनाथ बाल बालिका लागि यसो सहयोग गरिदिए केही न केही राहत हुन्छ। त्यो रकमले आफ्नो टोलमा त्यहीँको जाने बासिन्दाले जाने अब केमा असुविधा छ त्यस्तो खालको जाने सामाजिक कार्यमा जाने खर्च गर्दा राम्रो हुन्छ।
तिला गाउँपालिका 8 जुम्ला कोट गाउँमा देउसी भैलो खेलेर सङ्कलन भएको रकम कृषि पुस्तकालय बन्ने भएको छ। कालिका कृषि सहकारी संस्थाको आयोजनामा खेलिएको देउसी भैलो कृषिको विकासमा केन्द्रित रहेको अध्यक्ष प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो। जिल्लामा कृषिका धेरै सम्भावना छन्, तर कृषिका क्षेत्रमा लगानी गरिएको पाइँदैन। उहाँले भन्नुभयो, व्यावसायिक कृषि प्रणालीको विकास गर्दै आत्मनिर्भरताको महसुस गराउन कृषि पुस्तकालय बनाउन लागेका हौ। देउसी भैलोबाट सङ्कलित रकमले भोज भतेर गरिँदै आएकोमा यो पटक कृषिका क्षेत्रमा लगानी गर्न थालिएको हो। यो जुम्लाको खबर हो, आजको नागरिक पश्चिमेलीमा डिबी बुढाले लेख्नु भएको छ। यस्तै उता देउसी भैलो खेलेर जम्मा भएको रकम शिक्षकको तलब भत्तामा खर्च गरिने भएको छ। दार्चुलाको मारमा गाउँपालिका वडा नम्बर 6 सेरी छिप्नामा रहेको सिराड भूमि विद्यालयमा शिक्षक तथा विद्यार्थीहरूले देउसी भैलो खेलेर जम्मा भएको रकम निजी स्रोतका शिक्षकहरूको तलब भत्तामा खर्च गर्न लागि हो। आजको पश्चिम टुडेमा खबर प्रकाशित छ।
दैलेखको कर्णाली राजमार्गका विभिन्न खण्डमा 2068 निर्माण थालीका पक्की पुल अझै सम्पन्न भएका छैनन्। ती पुल बनाउने सम्झौता गरेका 20 भन्दा बढी ठेकेदार अहिले काम छाडेर बेपत्ता भएका छन्। यो खबर दैलेखको हो, ज्योति कटवालले लेख्नु भएको छ कान्तिपुरमा। उता दार्चुलामा चालु आर्थिक वर्षमा त्यहाँका 245 मुक्त हलिया परिवार पुनर्स्थापित हुने भएका छन्। ती परिवारका लागि यस वर्ष जग्गा खरिदतर्फ 5 र घर निर्माणतर्फ 40, घर मरम्मततर्फ 200 कोटा प्राप्त भएको जिल्ला मालपोत कार्यालयले जनाएको खबर कान्तिपुरमा छ। यता 90 वर्षका भैरवबहादुर शाहको अघिल्लो दिन अपराह्नमा निधन भइसकेको थियो। परिवारजनले भोलिपल्ट बिहान मात्रै दाह संस्कार गर्ने निर्णय गरे। बिहानै सबै आफन्त जम्मा भए, तर शव उठाउन भने ढिला भयो, कारण दाह संस्कारका लागि काठको समस्या व्यवस्था नहुनु। दाह संस्कार गर्ने ठाउँ दौलतपुर घाट नजिकैको भगरैया सामुदायिक वनले काठ दिन मानेन दाह संस्कारका लागि काठ अभाव शीर्षकमा योगेश रावलले नागरिकमा खबर लेख्नु भएको छ। यता दैलेखमा जिल्ला शिक्षा कार्यालय दैलेखले एउटै दरबन्दीमा दुई शिक्षकलाई नियुक्ति दिएको छ। जिल्ला शिक्षा कार्यालयले जान यस्तो गरेको पीडित शिक्षकको भनाइ छ। शिक्षक गणेश खनालले तत्कालीन जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारी र विद्यालय निरीक्षक भीमप्रसाद शर्माको मिलोमतोमा एउटै दरबन्दी रहेको सट्टा शिक्षक लियनमा दुई शिक्षकको सर्वा गरेको आरोप लगाउनुभयो। आजको नागरिकमा गोविन्द केसीले खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत संग्रह प्रदेश निर्वाचन प्रतिको नागरिक अपेक्षाबारे यो साताको नागरिक मत केन्द्रित रहेको छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 13 का भानुराज आचार्यको विचार।
अब अहिले गइरहेको जुन निर्वाचनबाट निर्वाचित हुने जुन प्रतिनिधिहरूबाट जनताले धेरै अपेक्षा गरेका छन्, स्थानीय तह कार्यान्वयन पनि हुनु पर्यो र जनताको पक्षमा बढीभन्दा बढी उनीहरू सक्रिय हुनु पर्यो। अलमलमा भनौँ, जुन स्थानीय तहमा पहिलेको संरचनाबाट जुन अहिलेको नयाँ संरचनामा गइरहेछ, जनता पनि त्यसमा अलमल छन्, अहिले गएका प्रतिनिधिहरू पनि त्यसमा चाहिँ अलमलिएकै हुन्छ। जनताको खास समस्याहरू के हो त्यो धेरै चाहिँ कोट्याउनु भन्दा पार्टीगत बढी टिकट कसरी पाउने, कसरी सत्तामा पुग्ने त्यसमा मात्रै ध्यान गइरहेछ। त्यसबाट पछि हटेर उनीहरू जनतामुखी हुनु पर्यो, जनतालाई सुशासनको अनुभव दिलाउनु पर्यो। संघीयता कार्यान्वयनको साथसाथै जनताले संघीयताबाट जुन उपलब्धि पाउनु पर्ने हो त्यो उपलब्धि जनताले महसुस गर्नु पर्यो। जनताका गुनासाहरू अथवा समस्याहरू लिएर जाँदाखेरि स्थानीय तहका प्रतिनिधिहरूले हामीसँग कानुन छैन, कानुन बनिरहेको छैन, हामीले काम गर्ने वातावरण चाहिँ यहाँ देखिँदैन, कुन उसबाट जाने भन्ने जुन उनीहरूको गुनासो छ त्यसमा चाहिँ अब जनता चाहिँ बिचमा मार्नु परिरहेछ। उनीहरूले हामीलाई काम गर्ने वातावरण छैन भन्छन्, जनताको तर्फबाट जनताले पाउनुपर्ने स्थानीय तहबाट सुविधा खासै पाइएको छैन। छिटोभन्दा छिटो केन्द्रीय तहबाटै कानुनको चाहिँ जुन अभाव हो त्यसलाई चाहिँ उहरे स्थानीय तहलाई जे जति चाहिँ हुनुपर्ने हो अधिकारहरू अथवा कानुनहरू जुन संविधानले तोकेको छ त्यो अनुसार चाहिँ स्थानीय तहमा कानुनहरू पुगेर जनताले प्रत्यक्ष रूपमा सुशासन अनुभूति गर्न पाउनु पर्यो छिटोभन्दा छिटो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि र प्रदेश सभाका लागि महिला उम्मेद्वारी असाध्यै कम, कर्णालीमा शून्य, वाम गठबन्धनमा बागी उम्मेद्वारको बिगबेकी।
कोहलपुर र नेपालगञ्जको न्यू रोड फेरि कालोपत्री गरिने, प्युठानमा सामान बोक्ने गाडीमा खचाखच यात्रु, यात्रा जोखिमपूर्ण।
बाँकीमा फौजी किराद्वारा धानमा क्षति, भारतीय केराको मारमा किसान हिउँदे घाँसको बिउ वितरण भएन, पशुपालन किसान चिन्तित।
र जाजरकोटको भेरी नगरपालिकाद्वारा मनोमानी कर म्यादी भर्नाले दैलेखमा चहलपहल।
पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी देवसँगै लक्ष्मी रामा राकेश बिदा हुन्छौँ। आज कार्तिक 7 गते मंगलबार, अक्टोबर 24 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।